शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ दिहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ दिहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफ दिइतामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी कञ्चनपुरको महेन्द्रनगरमा रहेको गैर सरकारी संस्था दलित महिला संघले कस्तो ठाउँका बासिन्दाहरूलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। दलित समुदायको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको दलित महिला संघ कहिले स्थापना भएको हो र यस संस्थाको कार्यक्रमले जनताहरूमा के परिवर्तन आएको छ त? आजको कार्यक्रम जवाबदेहितामा यसै विषयमा केन्द्रित भएर कुराकानी गरेका छौँ। सुनौ, दलित महिला संघ कञ्चनपुरकी अध्यक्ष लक्ष्मी विकसँग हाम्रा सहकर्मी सुरेन्द्र पालपालीले गरेको कुराकानी।
यहाँलाई स्वागत गर्छु कार्यक्रम जवाबदेहितामा, स्वागत छ।
धन्यवाद।
खास गरी कञ्चनपुर जिल्लामा दलित महिला सङ्घ भनेर स्थापना भएको कति पुग्यो? खास गरी यो संस्था कञ्चनपुरमा किन गठन गरियो, यसको उद्देश्य के हो?
यो चाहिँ 2063 साल चैत 3 गते गठन भएको। यसको उद्देश्य चाहिँ दलित महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि जुन पछाडि परेको वर्ग छ, दलित महिला छन्, तिनीहरूका जुन सरोकारवाला निकायसँग उनीहरूको पहुँचै पुग्दैन, त्यही भएर पहुँच पुर्याउनको लागि दलित महिला सङ्घले न्याय र समतामूलक समाजको निर्माण गर्नका लागि जिल्लामा शाखा गठन गरेको हो।
अहिले कति जिल्लामा दलित महिला सङ्घ पुग्न सकेको छ?
हेर्दाखेरि अब 56 जिल्लामा, अहिले चाहिँ 56 जिल्लामा शाखा गठन भएको छ दलित महिला सङ्घको। कञ्चनपुरमा चाहिँ अब 10 वर्ष पुगिसक्यो।
तपाईँहरूले कञ्चनपुर जिल्लामा दलित महिला सङ्घ स्थापना गर्दा तपाईँ लगायत तपाईँको टिमले चाहिँ ठुलो सङ्घर्ष गरेर यहाँ चाहिँ स्थापना गर्न पुगेको कुराहरू पनि छ, कसरी स्थापना भयो, त्यो स्थापना गर्दाका दिनहरू कसरी बिताउनु भयो, त्यसबारेमा के भन्नु?
अब भाइ, जतिखेर अब दलित महिला सङ्घ यहाँ गठन गऱ्यौँ, गठन गरिसकेपछि हामी धेरै टाढा टाढाका गाउँहरूमा गयौँ। गइसकेपछि जस्तै तिलाचौरदेखि लिएर पहाडी बेल्ट, त्यहाँ गइसकेपछि त्यहाँका दलित महिलाहरू एउटा बोल्न पनि आउँदैन थियो, आफ्नो परिचय दिन पनि आउँदैन थियो उनीहरूलाई। तपाईँको नाम के हो भनेर मैले सोद्धाखेरि मेरो नाम जमुना लुहार्नी हो भनेर जवाब दिनुभयो। अर्कीले मेरो नाम यो दमिनी हो भनेर जवाब दिनुभयो। तपाईँ यसरी किन भन्दै हुनुहुन्छ भने हाम्रो त त्यही जात हो, हामी त त्यही भन्छौँ भनेर भन्नुभयो। त्यसपछि त्यहाँ हामीले समूह गठन गऱ्यौँ। अहिले चाहिँ अब महिलाहरू आफ्नो नाम चाहिँ स्पष्ट भन्ने भएका छन् र उनीहरूले अब जहाँ पनि विद्यालय व्यवस्थापन समिति होस्, वनोपभोक्ता समिति होस्, त्यहाँ पनि हामी पनि बस्छौँ, हाम्रो पनि अधिकार हो भनेर अहिले चाहिँ त्यति लड्ने भएका छन् अहिलेसम्म।
भनेपछि अधिकार पाउनका लागि सरकारवाला निकाय समक्ष उहाँहरूले चाहिँ आफ्ना अधिकार माग्ने खालका भइसकेको अवस्था छ
अहिले? पक्का नै छ भाइ। जुनसुकै ठाउँमा हाम्रो 35 वटा समूह छ, 35 वटा समूहमा तपाईँ जुन ठाउँमा जानुहुन्छ महिला आफै नै बोल्छन्, किनकि हाम्रो अधिकार यो, हामीलाई पनि चाहियो भनेर उनीहरू स्पष्ट रूपमा भन्ने भएका छन्। त्यसमा दुई मात्रै छैन।
अनि खास गरी कार्यक्रमहरू चलाउने कुराहरूमा तपाईँहरूको रेडियो, खास गरी यो दलित महिला सङ्घले कञ्चनपुर जिल्लामा के कामहरू गर्छ भनेर कसैले सोध्यो भने के भन्नुहुन्छ?
अब दलित महिला सङ्घले अब कञ्चनपुर जिल्लामा अब उसरी सबै काम गर्छ, किनकि अब महिला हिंसाका घटना होस्, बहुविवाहका घटना होस्, छुवाछुतका घटना होस्देखि लिएर त्यो त हेरेकै भयो होइन। त्यसको साथसाथै दलित महिला सङ्घले चाहिँ अब जुन दलित महिलाहरूलाई एउटा समूह बनाएर आबद्ध गराएर ती महिलाहरूलाई अगाडि बढाउनका लागि राजनीतिक क्षमता अभिवृद्धि गराउन जरुरी छ भनेर हामीले जुन अहिले राजनीति पार्टीहरूले सबै पार्टीहरूले महिलाहरूलाई आफ्नो आफ्नो ठाउँमा एउटा भोटरको रूपमा प्रयोग गरेका छन्, तपाईँहरू यो पार्टीमा आउनुहोस् राम्रो छ, ऊ पार्टीमा आउनुहोस् राम्रो छ, तपाईँले हामीलाई भोट दिनुहोस् भन्छ, उनी महिलाहरू त्यहाँ लागिसकेपछि उहाँलाई एउटा साधारण सदस्यको रूपमा मात्रै धेरै वर्षसम्म राखेको हुन्छ, उनलाई तिनलाई हामीले अब साधारण सदस्यबाट सक्रिय सदस्य कसरी दिने, सङ्गठित सदस्य कसरी दिने, तिनीहरूलाई वडा कमिटीमा राख्ने कि नगरमा राख्ने कि जिल्लामा राख्ने, कसरी राख्ने भनेर हामीले त्यो प्रोसेस पनि हामीले गऱ्यौँ। किनकि जुन हाम्रो राजनीति पार्टी छ, राजनीति पार्टीमा गएर हामीले तपाईँहरूले यसरी दलित महिलाहरूलाई साधारण सदस्य दिएर राख्नु भएको छ, तपाईँले अब चाहिँ दलित महिलालाई तपाईँ कमिटीमा राख्नुहोस्, कमिटीमा नराखेपछि त केही पनि हुँदैन, तपाईँ एउटा भोटर मात्र कति बनाउने, त्यसको साथसाथै अब जुन पार्टीले पनि अब के भन्छ कि हारेपछि ए हे त्यो त ऊ पार्टीको रहेछ, उसले त उसमा भोट हालेको रहेछ, दलितलाई आक्षेप लाग्ने के, जहिले पनि दलितलाई आक्षेप लाग्ने। उति बेला माओवादीको सङ्कटकालमा अब सबै दलितहरू त सब माओवादी भएका हुन्, उनलाई भोट दियो भनेर आफू हार्ने दोष चाहिँ दलितलाई दिने, त्यो भावनाले हामीले राजनीति पार्टीसँग पनि दलित महिलालाई अब त्यसरी नभुल्याएर तपाईँहरू कमिटीमा राख्नुहोस्, कमिटीमा राखिसकेपछि मात्रै उनीहरू अगाडि बढ्न सक्छन् भनेर हामीले पहल गऱ्यौँ।
भने पछाडि अहिले पनि राजनीतिमा सक्रिय राजनीति गर्न थालिसकेका छन् त दलित महिलाहरू?
अहिले चाहिँ धेरै ठाउँमा हामीले काम गर्ने बेला अहिले चाहिँ 114 दलित महिला सङ्गठित सदस्य भएका छन्। किनकि उनीहरू अहिले चाहिँ जुनसुकै कमिटीमा बसेका छन्, कमिटीमा बसिसकेपछि हामीले कमिटीमा बस्नुपर्छ, हाम्रो पनि यो अधिकार हो भनेर उनीहरूले पहल गर्दैछन्।
अरू जस्तो स्वयंसेविकाहरूलाई पनि दलित महिलाहरूको स्वयंसेविकाहरू हुनुपर्छ भनेर पनि विगत तपाईँहरूको सङ्गठनले आवाज उठाएको थियो र केही प्रगति भएको कुराहरू पनि सुन्न पाएका थियौँ।
अहिले चाहिँ भाइ हामीले जुन विद्यालय व्यवस्थापन समिति छ त्यसमा पनि 39 विद्यालय व्यवस्थापन समितिमा छन् र त्यसमा वनउपभोक्ता समितिमा पनि हाम्रो दलित महिला 55 छन्। खानेपानी सरसफाइमा पनि 12 दलित महिला, त्यो सरसफाइ कार्यक्रममा पनि हाम्रा 12 महिला छन्। र जुन तपाईँले स्वयंसेविकाको कुरा गर्नुभयो, स्वयंसेविका चाहिँ दलित महिला 13 छन् र त्यसको साथसाथै पारालिगल कमिटी हुन्छ, त्यो पारा लिगल कमिटीमा पनि 6 हाम्रा दलित महिला छन्। र बाटो उपभोक्ता समिति जसरी सहकारी बाटो उपभोक्ता समितिमा 5 सहकारीमा 14, त्यसरी हाम्रा दलित महिला सबै ठाउँमा आबद्ध भएका छन्।
भने पछाडि दलित महिलाहरूको अब दलित महिलाहरू परिवर्तनशील भइसकेका छन् र दलित महिलाहरू केही गर्न चाहिरहेका छन् भन्ने कुराहरू पनि अहिलेको अवस्थाले चाहिँ देखाएको
छ। अहिले चाहिँ जहाँ पनि अब दलित महिलाहरूले अब हामी यो काम गर्छौँ गर्न सक्दैनौँ भन्ने आँट छैन, हामी गर्छौँ भन्ने आँट छ। जस्तै उदाहरणकै लागि कृषि कार्यालयबाट हाम्रो दैजी क्षेत्रमा हाम्रो एउटा समूह छ, त्यो समूहले चाहिँ अहिले कृषि कार्यालयबाट बोरिङ उपलब्ध गराएका छन्, त्यहाँ तरकारी खेती लगाएर उनीहरूले आर्थिक अवस्था माथि उकास्न सकेका छन्।
अहिले कञ्चनपुर जिल्लामा अहिले यो खास गरी दलित महिला सङ्घले केही कार्यक्रमहरू गरिरहेको छ वा छैन?
अहिले चाहिँ भाइ कार्यक्रम सिद्धिएको छ, कार्यक्रम सिद्धिएको अब 5-6 जति भयो कार्यक्रम आएको छैन। अब कार्यक्रम नआए पनि फेडो चाहिँ जिन्दा छ, किनकि फेडोले हरेक ठाउँमा काम गरिरहेको छ। अहिले विद्यालय अनुगमनदेखि लिएर अब विद्यालयको अवस्था कस्तो छ, हाम्रा बच्चाहरू पढेका छन् कि छैनन्, फिस कति लिँदैछन् भनेर त्यस्तो अनुगमन गरेका छौँ। जुन छुवाछुतका घटनाहरू अब आएका आएछन्, त्यो घटनाहरूलाई न्यूनीकरण गर्नका लागि हामीले पनि पहल गर्दैछौँ र अरू धेरै काम त्यस्ता कामहरू अब नगरेको छैनौँ, हामी काम गरेकै छौँ। कार्यक्रम आओस् नआओस् त्यो आफ्नो ठाउँमा छ, दलितका मुद्दामा हामीले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने हो।
कस्तो छ समन्वय तपाईँहरूको, खास गरी यहाँ चाहिँ कञ्चनपुर जिल्लामा विभिन्न अरू सङ्घ संस्थाहरू पनि छन् होइन, तपाईँहरूको सङ्घ संस्थाहरूसँगको लिङ्गेज कस्तो हुन्छ, तपाईँहरूको उनीहरूसँगको सम्बन्ध?
अहिले चाहिँ सबैसँग राम्रो सम्बन्ध छ, किनकि सङ्घ संस्थाहरूले कुनै कार्यक्रम गर्दाखेरि पनि फेडोलाई नबोलाएको हुँदैन, बोलाउँछ। जसरी महिला विकासले पनि जुनसुकै कार्यक्रममा भयो भने फेडोलाई छोड्नु हुँदैन भनेर बोलाउँछन्, हामी पनि अब उनीहरूसँगै हातोमालो गरेर काम गर्छौँ। कार्यक्रम हुने बेला कोर्डिनेसन गरेर काम गर्थ्यौँ होइन, अहिले कार्यक्रम नभए पनि हामी कोर्डिनेसनको पाटो चाहिँ छँदैछ, हामी काम गरिरहेका छौँ र उनीहरू र हाम्रो एकदम लिङ्क छ। जसरी जिल्ला प्रहरी कार्यालयले पनि कुनै घटना घटेको छ भने, दलितको घटना, लक्ष्मीजी तपाईँ आउनुहोस् एकैचोटि यो कुरालाई मिलाउनु पर्यो, दलितकै घटना हो भनेर त्यसरी पनि बोलाउँछन्। अरू अब गैर दलितको घटना भने त्यसरी जिल्ला प्रहरी कार्यालयले कहिले पनि छोड्दैन, जुन जिल्ला प्रहरी कार्यालयमा धेरै कार्यक्रम पनि हुन्छन्, त्यस्ता कार्यक्रम उनीहरूले गर्दैछन् भने फेडोलाई चाहिँ कहिले पनि कसैले पनि छुटाउँदैन।
अनि महिला सशक्तिकरणका सवालमा तालिमहरू पनि सञ्चालन गर्नुहुन्छ र यहाँहरूले कस्तो तालिमहरू दिनुहुन्छ?
अब महिला सशक्ति तालिम चाहिँ हामी उनीहरूलाई कसरी कि मानव अधिकारको बारेमा, नेतृत्व विकासको बारेमा हामीले त्यो तालिम चाहिँ पहिला दिएका थियौँ।
लगभग के ग्रुपका सबैले लिइसकेका छन् त तपाईँहरूको जुन पुरानो दिनमा स्थापना भएको ग्रुपहरूमध्ये?
सबैले लिइसकेका छन्, किनकि जति हाम्रा 35 समूह छन्, 35 समूहले सबैले लिइसकेको तालिम हो।
त्यो तालिम लिए पछाडि उहाँहरूले के महसुस गर्नुहुन्छ, उहाँले के भन्नुहुन्छ तपाईँहरूलाई, केही कुराहरू भन्नुभएको होला?
उनीहरूले हामीलाई के भन्छन् भने मानव अधिकारको बारेमा, नेतृत्व विकासको बारेमा जुन तपाईँहरूले तालिम दिनुभयो यो हाम्रो लागि सराहनीय छ, एकदम राम्रो तालिम दिनुभयो तपाईँले, यो तालिमले हामी गाउँघरमा पनि हामी आफ्नो अधिकार यो हो भन्ने हामीले जानकारी पायौँ र हामी आवाज उठाउँछौँ, बोल्छौँ। हाम्रो अधिकारी हो, जसरी बाटो बन्दैछ त्यहाँ उपभोक्ता समिति गठन हुन्छ भने हामीलाई तपाईँहरूले किन बोलाउनु भएन, त्यो कमिटीमा किन राख्नु भएन भनेर हामी दबाब दिन्छौँ र हामीलाई त्यही भएर हामीलाई राख्छन् कमिटीमा भनेर भन्नुहुन्छ उहाँहरू।
अनि अरू जस्तो खास गरी दलित महिला सङ्घले खास गरी यो विभिन्न दलित महिलाहरूकै क्षेत्रमा काम गर्छ मात्रै, अरू दलित महिलाहरूको जस्तो नेतृत्व विकास तालिम लिएर उनीहरूले चाहिँ के गरिरहेको कुराहरू, त्यस्तो पोजिटिभ कुराहरू के आउँछ तपाईँहरूको?
अब त्यो तालिम लिइसकेपछि भाइ तिनीहरूले अब जब अधिकारको बारेमा थाहा भयो, उनीहरूले अब अधिकारको साथसाथै अब आय आर्जनमा पनि वृद्धि गर्नुपर्छ, हामीले जबसम्म आय आर्जन हुँदैन तबसम्म हामी केही गर्न सक्दैनौँ कि भनेर उनीहरूले अब एउटाले ओल्डिङको सामान पसल खोल्नु भएको छ, एउटाले सिलाइ पसल खोल्नु भएको छ, त्यो खोलेर उनीहरूले आय आर्जनमा एकदम वृद्धि गरेका छ। उहाँहरूलाई हामीले भेटेका थियौँ अस्ति पनि, उहाँहरू भन्दै हुन्थ्यो तर समूहमा बस्न बहुत राम्रो भएको छ, समूहमा पैसा तिर्न राम्रो भएको छ, अहिले तपाईँहरूले यो सिकाइदिनु भयो, यो भएर हामीलाई बहुत फाइदा भएछ, म त यो उनी महिला त आफै सिल्छिन् एकजना त, तर उनीहरूको आय आर्जनमा चाहिँ वृद्धि भएको छ।
कस्तो बचत गर्ने कुराहरूमा तपाईँहरूले बचतको दृष्टिले तपाईँहरूले त्यो किसिमको तपाईँहरूको परिकल्पना थियो कि दलित महिलालाई एकजुट बनाउने र उनीहरूले बचत गर्ने बानीको मात्रै विकास गर्ने हो कि, अथवा बचतको साथसाथै अरू कुरा पनि सिकुन भनेर स्थापना गरिएको?
त्यो त भाइ जब हामीले समूह गठन गऱ्यौँ, गरिसकेपछि उनीहरूको जुन त्यो बचत गर्ने बानी पनि बसायौँ हामीले, किन भन्दाखेरि अब दलित महिलाहरू अब थोर पैसा 2-4 रुपियाँ भए पनि बिँडी खाइहाल्ने, अरू कुरा गरिहाल्ने, त्यो बचत गर्ने बानी भएपछि अब मैले त खास गरी के भने उहाँहरूलाई, तपाईँहरू बिहान खाना पकाउनुहुन्छ, बेलुकी पनि खाना पकाउनुहुन्छ, त्यहाँबाट तपाईँहरू 2-2 मुठी चामल 2 मुठी आँटा राख्नुहोस्, राखिसकेपछि तपाईँको 1 महिना जाँदाखेरि त्यो मुठीको चामलले तपाईँको 4-5 दिन टार्छ, त्यो टारेको पैसा चाहिँ समूहमा भर्नुहोस्, त्यो तपाईँको बचत हुन्छ भनेर उहाँलाई सिकाएको थियो बचत गर्ने। त्यसको साथसाथै हामीले बचत गर्ने बानी त एउटा ठाउँमा भयो, बचत गर्ने एउटा ठाउँमा भयो, अर्को चाहिँ जुन हाम्रो सरकारवाला सरकारी निकायहरू छन् उहाँको पहुँच बढाउनका लागि, महिलाहरूको पहुँच बढाउनका लागि, त्यहाँका सेवा सुविधा प्राप्त गर्नका लागि, जसरी अब भेटनरीमा औषधि फ्री पाउँछ, त्यो जसरी कृषिमा फ्री पाउँछ बिउ बिजनदेखि लिएर धेरै कुराहरू, जुन जसरी सरकारी हस्पिटलमा औषधि फ्री पाउँछ, त्यसरी हामी सबै ठाउँमा सरकारवाला निकायसँग उनी महिलाहरूलाई भेटाइदिएर उनीहरूको अहिले चाहिँ उनीहरू आफै आउन सकेका छन्, त्यहाँ आइसकेपछि हामीलाई यो चाहियो भनेर तिनीहरूले त्यो सुविधा चाहिँ लिन सकेका छन्। अहिले चाहिँ जसरी सरकारी हस्पिटलमा त्यो एउटा पर्ची काट्छ नि, निशुल्क पर्ची, त्यो काटेर पुरा इलाज गर्न सफल भएका छन् क्या महिला, किनकि उनीहरूको आर्थिक अवस्था कमजोर छ, त्यहाँ पैसा माग्छ, अब सरकारी भएर के गर्नु, पैसा माग्छ, उनीहरूले असहाय पर्ची बनाएपछि सबै फ्री हुन्छ, अहिले धेरै महिलाहरूले चाहिँ असहाय पर्ची बनाएर चाहिँ फ्री इलाज गरेका छन्। त्यसको साथसाथै हामीले त्यो काम सरकारवाला निकायसँग त्यो गरेर दलित महिलाहरूलाई सुविधा भएको छ।
जस्तो काम गर्ने दौरानमा दलित महिला सङ्घले काम गरिरहेको छ, तपाईँहरूलाई त्यस्तो किसिमको आगामी दिनमा चुनौतीहरू केही, तपाईँहरूले आफ्नो काम गरेको दौरानमा तपाईँहरूको संस्थालाई के किसिमको चुनौतीहरूबाट गुज्रिनु पर्ने अवस्था त रहेन नि?
त्यस्तो त भाइ अब राम्रो तरिकाले काम गरेपछि त अब त्यसो गाह्रो आउँदैन होइन, किनकि हामीले त जनताका लागि काम गर्ने हो, दलित महिलाका लागि काम गर्ने हो, हामीलाई त्यस्तो चुनौती चाहिँ आएन। अब कसैले अब काम राम्रो गरेको कसैले देख्न चाहँदैन, अब नराम्रो गरेको सबैले राम्रै मान्छ, अब जसले आफूले मरिमेटी काम गरेको हुन्छ, नजरिया चाहिँ फरक हुन्छ र नजरिया जहिले पनि भन्छ नि दुबो कहिले पनि सुक्दैन अरू घाँस सुक्छ, त्यस्तै नै फेडो चाहिँ कहिले सुक्नेवाला छैन, किनकि फेडोले सच्चाई रूपमा काम गरेको छ र दलित महिलाका लागि वास्तवमा काम गरेको छ। अहिले पनि धेरै महिलाहरू सञ्जालमा बसेका महिलाहरूले के भन्छन्, फेडोले हामीलाई सबै दिदीबहिनीलाई एक ठाउँमा ल्याइदिन्थ्यो, तर अहिले हामी आफ्नो आफ्नो घरमा छौँ, हामीलाई कति दुःख लाग्छ, तपाईँहरू कार्यक्रम ल्याउनुहोस् न, हामी सबैसँगै बस्थ्यौँ भनेर हाम्रा सञ्जालका महिलाहरूले पनि मलाई फोन गरेर भन्दै हुनुहुन्थ्यो कि। त्यसैले किनकि महिलाहरूको जुन प्रेम प्यार नम्रता सहनशीलता छ त्यो एकदम अहम छ, जुन महिलाहरूको जो त्यो प्यारलाई कहिले पनि हामी पनि कहिले बिर्सदैनौँ। कार्यक्रम आएपछि हामी सबैलाई सिमेट्छौँ, तर पनि कहिलेकाहीँ तपाईँहरू आउनुहोस् बसौँ भेटघाट गरौँ कुराकानी गरौँ, कहाँ कस्ता घटनाहरू छन् के छन्, तपाईँको घरमा सुक्ख छ कि छैन कि के छ, हामीले के गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ फोनमा होस् भेटेर होस् हामी कुरा चाहिँ गरिरहन्छौँ।
खास गरी समूहमा बचत गर्ने कुन समूहले सबभन्दा बढी बचत गरेको तपाईँहरूसँग के त्यस्तो छ सम्झनामा अथवा के धेरैभन्दा धेरै रकम जम्मा गरिसकेको?
अब भाइ त्यस्तो त सबै समूहले अब गरेकै छ होइन, नगरेको त कसै समूहले पनि छैन। पहिला चाहिँ अब सुरु सुरुमा 5-5 रुपियाँ भर्थे, त्यसपछि 10-10 आए, 20-20 आए, अहिले 50 आए, कुनै कुनै समूहमा 100-100 रुपियाँ पनि आएछ। अब जुन समूहले 100 रुपियाँ भर्छ उसको चाहिँ जसले 5 रुपियाँ भर्थ्यो उसले अहिले 100 रुपियाँ भर्छ। पहिला चाहिँ उनीहरूले दाउरा बेचेर 5-5 रुपियाँ भर्थे, अहिले अब दाउरा बेच्नुको साथसाथै उनीहरूले अब त्यो समूहबाट ऋण गाडेर आफ्नो अब पसल थापेर पसल थापिसकेपछि अब कसैले कपडाको कसैले किराना त्यस्तो त्यस्तो गर्दाखेरि उनीहरूको आय आर्जनमा वृद्धि भएर 100 रुपियाँ भर्छन्। तर त्यहाँ चाहिँ अहिले चाहिँ भैँसी पालेर पनि कसैले दुध बेच्छन् जसले जसको पसल छैन, कसैले गोरु किन्छन्, कसैले केही गर्दाखेरि उनीहरूको आय आर्जनमा एकदम राम्रो वृद्धि भएर अहिले 4 लाख जति भएको छ एउटा समूहमा।
4 लाखसम्मको रकम जम्मा गरिसक्यो
गरिसके उनीहरूले दुध बेच्छन्, उनीहरू कोही दुध बेच्ने कोही अब किराना पसोस् कोही पनि त्यसरी खाली बसेका छैन, कसैले तरकारी खेती लगाएर पनि एकदम राम्रो बनाउनु भएको छ उनीहरूले समूह चाहिँ।
अनि खास गरी यो जातीय विभेदको कुराहरू कञ्चनपुर जिल्लामा के छ अवस्था? तपाईँहरू त काम गरिरहनु भएको छ दलितका अधिकारको क्षेत्रमा, त्योभित्र पनि दलित महिलाको क्षेत्रमा के छ जातीय विभेद? दलित महिलालाई कतिको चाहिँ परिरहेको हुन्छ अथवा तपाईँहरूसँग त्यस्तो किसिमको केसहरू आउँछ कि आउँदैन, के हुन्छ?
अब भाइ दलित भन्ने बित्तिकै हेर्ने दृष्टिकोण फरक भइहाल्छ, किनकि हामी धेरै ठाउँमा जान्छौँ होइन, गइसकेपछि परिचय हुन्छ, कुराकानी त्यस्तै हुन्छ, कुराकानी भइसकेपछि हामी बस्छौँ, तपाईँको नाम के हो, तपाईँको घर कहाँ हो भनेर सोद्धाखेरि मेरो नाम यो हो, मेरो घर यहाँ हो भन्ने बित्तिकै उनीहरूको त चेन्ज अनुहारै चेन्ज भइहाल्छ के, त्यो अब छुवाछुत प्रत्यक्ष अप्रत्यक्ष रूपमा भएकै छ होइन, नभएको होइन। अब पुरुषभन्दा चाहिँ महिला चाहिँ बढी पीडित हुन्छन्, किनकि पुरुषहरू अब काहीँ जसरी सार्वजनिक धारामा जाँदैनन्, अब अरू ठाउँमा जाँदैनन्, अब मन्दिर मठ मन्दिरमा जाँदैनन्, अब पुरुषहरू त जाने भएनन्, अब महिलाहरू जाने भए हुनाले महिलाहरू बढी पीडित छन् के, नभएको होइन। छुवाछुत त जहाँ पनि छ, यो बजारी क्षेत्रमा पनि कति छ, अब मान्छे भन्दैनन् भनेर पो हो त छुवाछुत त छँदैछ। जबसम्म आत्मैदेखि आउनु पर्यो, भित्रैदेखि आउनु पर्यो, सबै मानव एक हुन्, हामीले त छुवाछुत गर्नु हुँदैन, भेदभाव गर्नु हुँदैन, हामी त सबै एक हुँ, सबैलाई काटेपछि एउटै रातो खुन आउँछ भन्ने जबसम्म उहाँहरूको मनमा त्यो जाग्दैन तबसम्म छुवाछुत अन्त्य हुँदैन कि जस्तो लाग्छ।
अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेका छौँ दिदी, खास गरी दलित महिला सङ्घ सशक्त रूपमा काम गर्ने कुरा पनि यहाँले प्रतियोगिता गर्नुभयो कि भोलिका दिनमा भावी दिनमा कार्यक्रमहरू आउला गरौँला, तर त्यो कार्यक्रम आएन आयो भने दलित महिला चाहिँ दलित महिला सङ्घ फेडो चाहिँ रहन्छ, जिल्लामा हामी कामै गर्छौँ, हामी जे जस्तो आफ्नो जानेको कुराहरू तपाईँहरू गर्नुहोला, तर पनि तपाईँहरूलाई आगामी दिनमा जस्तो यही स्थानीय स्तरमै जस्तो नगरपालिका भयो जीविस भयो होइन, यहाँबाट पनि केही रकमहरू लिएर अथवा सपोर्टको कुराहरू गरेर यहीँ पनि कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था छ कि छैन? तपाईँसँग केही कुराकानी भइरहेछ के छ अवस्था?
त्यो त छ भाइ, किनकि अब त्यो हामीले संस्था चाहिँ यहाँ कञ्चनपुर जिल्लामा दर्ता गरेका छैनौँ, जब हामीले यहाँ दर्ता नगरेपछि अब यिनी सरकारी निकायले पनि कार्यक्रम नदिँदा रहेछन् होइन, त्यही भएर अब हामीले दर्ता गरेपछि चाहिँ अब जिल्ला विकासबाट नगरपालिकाबाट कार्यक्रम ल्याउन त गाह्रो हुँदैन, हामी ल्याइहाल्छौँ कार्यक्रम गर्न त गाह्रो हुँदैन। त्यसको साथसाथै अब म पनि एउटा दलित वर्ग उत्थान समन्वय समितिमा भए हुनाले पनि जिल्ला विकासमा आएको रकम रकम दलितकै लागि जान्छ, दलित महिलाकै लागि जान्छ। जसरी हामीले टोयलेट वितरण गऱ्यौँ, नलका वितरण गऱ्यौँ, लोकसेवा क्लास दियो जनजाति र दलित महिलालाई, अब त्यस्ता कार्यक्रम चाहिँ हामीले गरेकै छौँ, नगरेका त होइन।
अन्तमा अब रेडियो सुनेर बसिरहनु भएका दिदीबहिनीहरूलाई, खास गरी दलित महिलाहरूलाई अन्तमा के भन्न चाहनुहुन्छ यो कार्यक्रमबाट?
म के भन्न चाहन्छु भने, तपाईँहरू दलित महिलाहरू नहिस्किचाउनुहोस्, नडराउनुहोस्, जसले जे कुरा गर्यो त्यसको उत्तर दिन सिक्नुहोस्, तपाईँहरू अगाडि बढ्नुहोस्। अगाडि बढेपछि पक्का नै तपाईँहरूका लागि राम्रो हुनेछ। र जसरी हामी पनि त्यस सक्षम महिला होइन, हामी पनि घरको चुलो चौको गरेरै बाहिर निस्केका हौँ। तपाईँहरू पनि भित्रै नबसेर बाहिर निस्कनुहोस्। बाहिर निस्किसकेपछि तपाईँ अगाडि बढ्नुहोस् र राजनीति पार्टीमा तपाईँहरू पनि आबद्ध हुनुहोस् र आफ्ना कुरा राख्नुहोस्। त्यही नै म उहाँहरूलाई जुन आइरहेको शुभ दीपावली छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना पनि एफएमबाट दिन चाहन्छु र भाइलाई पनि एकदम धन्यवाद दिन चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। हाम्रो इमेल ठेगाना रहेको छ shuklafataFM@yahoo.com। शनिबार फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गुरा पनि विदा माग्दछु। नमस्कार।